142 Kennedy Road, Brampton, 905-874-7171.
ट्रक का घूमता पहिया कनाडा की मईशत की तरक्की का जामिन। आपका ट्रक सड़कों पर राज करे और कनाडा की मईशत तरक्की की राह पर गामजन रहे। ट्रक मैनुअल या फिर ऑटोमेटिक, ट्रक की बेहतरीन सर्विस के लिए क्विक ट्रक लियो थ्रू आउट ओंटारियो, नो अपॉइंटमेंट नीडेड, ड्राइव थ्रू फैसिलिटी, वन स्टॉप शॉप। अब तीसरी लोकेशन एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी। क्विक ट्रक लियो 519-622-0660, quicktruckloop.com।
इंटरनेशनल स्कूल ऑफ कैम्ब्रिज में नए तालीमी साल के लिए फुल टाइम हिव्स और संडे स्कूल के लिए एडमिशन का आगाज हो चुका है। इंटरनेशनल स्कूल ऑफ कैम्ब्रिज रीजन के टॉप रेटेड एलिमेंट्री स्कूलों में से एक है, जहां ओंटेरियो सिलेबस के साथ साथ दीनी तालीम भी दी जाती है, जिसमें इस्लामिक स्टडीज, अरबी और कुरान शामिल है। इंटरनेशनल स्कूल ऑफ कैम्ब्रिज में ब्लेंडेड करिकुलम, क्वालिफाइड स्टाफ, स्मार्ट टेक्नोलॉजीज, जिमनेजियम, लाइब्रेरी, साइंस लैब जैसी खसूसियात मौजूद है। एडमिशन के लिए अभी कॉल कीजिए 519-740-6855,
चलो कहीं दूर ये समा छोड़ के।
अरे भाई कहाँ चल दिए?
लराची बाई नोमान एजाज, जहाँ मिलेंगे आपको पाकिस्तानी ऑथेंटिक लाहौरी खाने।
सच?
जी हाँ, गोल गप्पे, पापड़ी चाट से लेकर बारबेक्यू आइटम्स, बिरयानी, लाहौरी चिकन और गोट कढ़ाई, बीफ नेहारी, चना मसाला और हलीम।
और बच्चों के लिए?
बच्चों के लिए चिकन सैंडविचेस, चिकन विंग्स, बीफ बर्गर और फ्राइज।
और मीठे में क्या होगा?
हाँ, पिस्ता आइसक्रीम, लाहौरी कुल्फी, लाहौरी कुल्फी फालूदा, रबड़ी, गुलाब जामुन और गाजर का हलवा।
कहाँ है ये लराची बाई नोमान एजाज?
10220 डेरी रोड, मिल्टन। रिजर्वेशन या ऑर्डर के लिए कॉल करें 365-877-8252।
पिंकी, बबलू, चलो हम भी चलते हैं।
7th TD Vibrant Brampton is back outdoors this year at Garden Square Brampton, July 22nd until July 23rd, Sham 6 se Raat 11 baje tak. Come and rejoice the Vibrant Fest with Dhoom 3 sensation singer Aditi Singh Sharma, Jazz Tami of High Heels and Geeta Zeldar of Chitte Soote, and many more local and international artists. Kids Corner, magic shows, fusion cuisines and much more for your family all 2 days. Entry and parking bilkul free. For info, visit vibrantbrampton.ca.
Save big, big bucks. Polystream Auto Glass, windshield repair and replacement. Small chip ho ya scratch, professional staff karenge aapki windshield repair minton mein, wo bhi insurance claim ke saath. Special chip repair promotion of $60 only. Serving in Mississauga, Milton, Oakville, Burlington or Hamilton mein. For service call today 905-818-8472. 905-818-8472.
Ontario is open for business and pleasure. Let us celebrate life again. Come to TD Mosaic Festival and celebrate our art, our culture, and our cuisine. Let's meet on July 22nd and 23rd for the 17th Annual Mosaic Festival at Mississauga's Celebration Square and enjoy the award-winning festival with those who matter the most to you, your family and friends. Free admission and parking. More information, visit mosaicfest.com.
क्या आपको मॉर्गेज के लिए प्रोफेशनल हेल्प की जरूरत है? मॉर्गेज डिलीजेंट के मुकेश चौहान कैन हेल्प। विद 18 इयर्स ऑफ एक्सपीरियंस इन फाइनेंशियल इंडस्ट्री, ही स्पेशलाइजेस इन मॉर्गेजेस फॉर सेल्फ एम्प्लॉयड। कॉल मुकेश चौहान 6475127000। और अगर आपको बैड क्रेडिट, कंज्यूमर प्रपोजल या बैंक्रप्सी जैसे इशू हैं और बैंक ने डिक्लाइन कर दिया है, वेदर यू आर फर्स्ट टाइम होम बायर और नीड रीफाइनेंस और प्राइवेट मॉर्गेजेस, कॉल मुकेश चौहान 6475127000, FSRA 10252, condition applies.
ਇੰਨਾ ਸੋਹਣਾ ਕਰ ਲਿਆ, ਹੁਣ ਅਪਲਾਈਂਸਿਸ ਵੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਹੀ ਚਾਹੀਦੇ।
ਹਾਂਜੀ, ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਅਪਲਾਈਂਸਿਸ ਮਿਲਣਗੇ ਤੁਹਾਨੂੰ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ ਤੇ, ਜਿੱਥੇ ਫ੍ਰਿਜ, ਸਟੋਵ, ਡਿਸ਼ਵਾਸ਼ਰ, 3 ਪੀਸ ਕਿਚਨ ਬੰਡਲ, ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਫਰੰਟ ਲੋਡ ਵਾਸ਼ਰ ਐਂਡ ਡਰਾਇਰ, ਐਨਰਜੀ ਸੇਵਰ, ਐਨਰਜੀ ਸਟਾਰ, ਤੇ ਟੀਵੀ ਸੈਕਸ਼ਨ ਵਿੱਚ ਸੋਨੀ, ਸੈਮਸੰਗ, ਪੈਨਾਸੋਨਿਕ, ਸ਼ਾਰਪ, ਹਰ ਸਾਈਜ਼ ਤੇ ਹਰ ਬ੍ਰਾਂਡ ਦਾ ਟੀਵੀ ਵਿਦ ਦ ਲੋਐਸਟ ਪ੍ਰਾਈਸਿਸ ਇਨ ਦ ਟਾਊਨ, ਸਿਰਫ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ ਤੇ। ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ, 801 Bowie Drive West Brampton ya call karo 905-450-2828-905-450-2828.
जीवे 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 पाकिस्तान, जश्न आजादी पाकिस्तान मनाए एक्टिव मार्केटप्लेस के साथ एजेक्स में। संडे 14 अगस्त 10 बजे सुबह से लेके 9 बजे रात तक रंगारंग तकरीबात, मिली नगमे और मजेदार खाने। अपने बूथ या स्पॉन्सरशिप के लिए कॉल कीजिए 416-230-1906। एक्टिव मार्केटप्लेस, फ्ली मार्केट, 19 नोशन रोड, एजेक्स।
परिवार ही सब कुछ है। दुनिया भर में अब उनके साथ जुड़ना थोड़ा आसान हो गया है। अब जब आप सीआईबीसी ग्लोबल मनी ट्रांसफर भेजते हैं तो विदेश में आपके प्यारे इसे उसी दिन अपने पास की मनीग्राम लोकेशन से नकद में ले सकते हैं, और ये सब बिना किसी ट्रांसफर फी के, ताकि आप अपने प्यारों को भेज सकें और ज्यादा। उनकी मदद करने का यही सही तरीका है। सीआईबीसी ग्लोबल मनी ट्रांसफर के साथ परिवार कभी भी दूर नहीं। शर्तें और सीआईबीसी फॉरेन एक्सचेंज रेट्स लागू हैं। cibc.com/cashpickup पर जाएं।
क्या आप एक कार एक्सीडेंट में इन्वॉल्व हैं और आपको बेहतरीन लॉयर की तलाश है? हेमोफार प्रेजेंस की आपके लिए एक जाना पहचाना लॉयर है, और मैं आपकी अपनी अंजुम कुरैशी आपके मसलों को उन तक पहुंचाती हूं। हमारी कंसल्टेंसी बिल्कुल फ्री है। कार एक्सीडेंट में आपका मशवरा लेना आपका कानूनी हक है। आप हमें कॉल कर सकते हैं 416-570-0157। जी हाँ, 416-570-0157।
सुनो, बॉब कैलहन फ्लावर सिटी सीनियर सेंटर पर मेंबरशिप शुरू हो चुकी है। आज ही अपनी मेंबरशिप खरीदें और सारे प्रोग्राम, सर्विसेज और स्पेशल इवेंट्स का हिस्सा बनें। इसके साथ ही एक सोशल एनवायरनमेंट से अपना रिश्ता जोड़ें। ज्यादा जानकारी के लिए विजिट करें www.brampton.ca/register-for-programs। सिटी ऑफ ब्रैम्पटन की तरफ से एक पैगाम।
स्प्रिंग में गार्डनिंग सीजन अब शुरू हो चुका है कैरेटन सब्जी फार्म पर।
हर तरह के फल फूल और सब्जियों की पनीरी, चाहे लेने हो करेले,
भिंडी,
चप्पड़ कद्दू,
टिंडा,
हलवा कद्दू,
रामतोरी,
पालक,
सरसों का साग,
धनिया,
लहसुन के बीज,
प्याज की पनीरी,
प्याज के बीज, और हर तरह के गार्डनिंग टूल्स,
पतली,
रम्बा,
कई,
मिट्टी, खाद और पॉटिंग मिक्स।
एट कैरेटन सब्जी फार्म 9058409000
0050 Airport Road, Caledon, Airport Road and Mayfield के corner पर।
अब मॉर्गेज लेना और भी आसान। सेंट्रम फ्यूचर मॉर्गेज ग्रुप के काकब जावेद को कॉल करें। प्राइवेट मॉर्गेज फॉर एनी purposes, कमर्शियल मॉर्गेज, इंडस्ट्रियल मॉर्गेज, फार्म एंड हॉबी फार्म। वेरी कंपेरेबल रेट्स फॉर फर्स्ट, सेकंड एंड थर्ड मॉर्गेज। न्यू कमर्स टू कैनेडा, फर्स्ट टाइम बायर्स, सेल्फ एम्प्लॉयड, रीफाइनेंसिंग, डेब्ट कंसोलिडेशन, assist in real estate, he will make mortgage easy for you. Kokab Javed, mortgage agent, 416-454-6065.
Jisab, assalamu alaikum wa rahmatullahi wa barakatuh. Kaise hain aap sare ke sare? Umeed hai aap tamam khairiyat se honge. Program le quickly aaj chalenge hum aapke sath. हमारे साथ आज बहुत एक इम्पॉर्टेंट इंटरव्यू है। पाकिस्तान की सूरत-ए-हाल इलेक्शन के बाद जो आप देख रहे हैं, उसके बारे में भी आप तमाम लोगों को यकीनन इल्म होगा। हमारे फा मुज़फ़्फ़र, हमारी जानिब से आप तमाम को अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। आज के प्रोग्राम में मेगा मनी एक्सचेंज $164 आज का रेट है डॉलर का। अगर आपने रकम भिजवानी है पाकिस्तान, तो मेगा मनी एक्सचेंज आज ओपन है। आप शाम को 7 बजे तक उनको कांटेक्ट कर सकते हैं। शाम को 7 बजे तक आज के प्रोग्राम को आप तक पहुंचाने में मोज़ैक फेस्टिवल ने भी हमें तावन दिया। मोज़ैक फेस्टिवल 22nd एंड 23rd दिस कमिंग वीकेंड पे इंशाल्लाह ये प्रोग्राम होगा। देखिए साहब, मौसम भी थोड़ी सी तब्दीली आई है, ठंडक ने रंग पकड़ा है। ऑफकोर्स कल काफ़ी हबस भी था, मगर आज बारिश अराउंड 20 सेंटीमीटर ऑल टुगेदर बारिश की पेश हुई है आज के लिए। आज कनाडा के लिए इस लिहाज से भी अच्छा दिन है कि हाफ अ सेंट जो है वो कनेडियन डॉलर ने अपनी प्राइस को इंक्रीज़ किया। पाकिस्तान की अगर मैं सूरत हाल का जिक्र करूंगी, तो पाकिस्तान में इलेक्शन में पीटीआई ने कवाज़े बरतरी हासिल किया है, मगर उसके साथ साथ चंद एक न्यूज़ हैं। कहा जाता है कि अपोजिशन पार्टीज़ जो कह रही हैं کہ کیونکہ جناب پرائم منسٹر ایکس پرائم منسٹر آف پاکستان عمران خان صاحب نے کہا ہے کہ ہمیں الیکشن کمشنر پہ اعتماد نہیں ہے. اس حوالے سے یہ بھی کہا جا رہا ہے کہ انہوں نے الیکشن کمشنر کی توہین کی گئی ہے, اس پہ چارجز لگنے چاہیے. تمام چیزوں کے بارے میں بات کرنے کا ذکر کریں گے. مسلم لیگ نون نے اور رائٹ ڈسیشن بائی مسلم لیگ نون اینڈ جو پارٹیز ہیں, جناب رانا ثناء اللہ صاحب نے کہا تھا کہ جو اپر جو قیادت ہے تمام پی ڈی ایم کی وہ فیصلہ کریں گے کہ جو ملک کے الیکشن ہیں یعنی فیڈرل الیکشن ہے وہ کب ہونا چاہیے. مگر ابھی نیوز آ گئی ہیں کہ مسلم لیگ اور جو اتحادی پارٹی انہوں نے کہا ہے کہ قبل از وقت انتخابات نہیں کرائے جائیں گے. اگر کرائے جائیں گے تو وہی فیصلے ہوں گے جو یہ ابھی کل کے فیصلے آ گئے آپ لوگوں کے سامنے. اینی ویز اللہ کرے کہ بہرحال میرا خیال ہے ہر بندہ ہی درست ہے, کیونکہ جس حساب سے میں باہر شنید سنتی ہوں جو جس کے ساتھ ہے خوش ہے. اللہ تعالیٰ پاکستان کا حامی و ناصر رہے, جو بھی رہے بہتر فیصلہ ہو, عوام کا مینڈیٹ ملے. ایک لحاظ سے بڑی اچھی چیز ہے کہ مریم نواز صاحبہ نے اور حمزہ شہباز نے کہا ہے کہ جو عوام کا مینڈیٹ ہے ہم اس کو قبول کریں گے. یہ ایک لحاظ سے اچھا فیصلہ ہے. بٹ فردر الیکشنز جو ہیں دیکھیے کیا کس حساب سے چیزیں انفولڈ ہوتی ہیں. آج کے پروگرام کو میں امپورٹنٹ اس لحاظ سے بھی کہہ رہی ہوں کہ پاکستان کی ایک بہت اہم شخصیت جو ان کا آرمی کے ساتھ تعلق ہے, ان کا پولیٹیکل انالیسز بہت اچھا ہے, بڑا ایکٹیولی کام کر رہے ہیں, ان کا اپنا یوٹیوب چینل ہے. لیفٹیننٹ جنرل ریٹائرڈ امجد شعیب صاحب ہمارے ساتھ ہوں گے آج کے پروگرام میں. پاکستان کے بارے میں ابہام, اور میرا ریپیٹیڈلی تمام چاہے وہ پی ٹی آئی ہے چاہے وہ پی ڈی ایم ہے چاہے وہ جو بھی آپ نام فورسز کا دے لیں, میں یہ کہتی ہوں کہ اگر آپ بہترین قوم چاہتے ہیں, آئندہ کا مستقبل بہتر چاہتے ہیں, تو جس کیپ دا ٹرو پکچر رادر دین کہ لوگ ایزمپشنز کرتے چلے جائیں. اور آپ کو بتائیے کہ اس وقت تو جس حساب سے میڈیا شتر میں مہار ہوا ہے ہمارا, اور سب سے زیادہ ہمیں ہرٹ کر رہے ہیں یہ جو سوشل میڈیا کے تھرو میسیجز آ رہے ہیں, اور بہت سے لوگ بنا تصدیق کے ان میسیجز کو آگے فارورڈ بھی کرتے چلے جاتے ہیں. بہرحال عمران خان صاحب نے کہا ہے کہ ہمیں اعتماد ہے کہ ہمیں اعتماد نہیں ہے الیکشن کمشنر پر, ہمیں یقین ہے کہ الیکشن کمشنر جو ہے وہ فوری طور پر اپنا استعفیٰ دے دیں گے. مگر جب یہ کہا گیا تو انہوں نے کہا ہے کہ چیف الیکشن کمشنر عمران خان کے خلاف توہین عدالت لگانے جا رہے ہیں, یہ قمر دلشاد نے دعویٰ کیا ہے. جبکہ پرویز الہی صاحب انہوں نے کہا 17 جولائی کے انتخابی نتائج عمران خان کے بیانیے کی فتح ہیں. کوئی بیانیہ کسی ایک شخص کا نہیں ہے, ملک سب سے اوپر ہے, اور اللہ کرے کہ اگر وہ ملک سب سے اوپر ہو جائے تو پھر میرا خیال ہے تمام چیزیں. کل اس سے ایک کسی نے بڑی خوبصورت ایک مثال دی, میری اپنی نیس ہے, شی از اے ڈاکٹر, اور اس نے کہا کہ یہ جو مینٹل پرابلمز اور انڈسپلن یعنی ڈس آرگنائزڈ کمیونٹیز جنم لے رہی ہیں. آپ امریکہ کا بھی دیکھ لیں کہ آج وہ بینن اور جناب ٹرمپ جو تھے دونوں کی حاضری بھی ہے, وہی 6 جنوری کے حوالے سے کہ جو رائٹس ہوئی تھیں وہاں پہ, ہر طرف ڈس آرگنائزڈ فارم انسانوں کی چلتی چلی جا رہی ہے. تو اس کا ایک چھوٹی سی ایک ایگزامپل ہے کہ سے ہم تمام کے تمام اس سسٹم میں جب رہتے ہیں, وی آل ڈرائیو, اور ہر ایک کی ایک لین ہے, اور ہر شخص اپنی سپیڈ کے لحاظ سے اپنی لین میں موجود ہے, تو رادر دین کہ اگر میں اپنی لین میں جا رہی ہوں اور اگر میں اپنی لین کو درست رکھوں, اپنی سمت کو درست رکھوں, تو وہ زیادہ بہتر ہوگا, بجائے اس کے کہ میں شیشہ اتار کے ساتھ والے کو کہوں کہ تم صحیح نہیں ہو تو میں اپنا بھی ایکسیڈنٹ کروں گی, اس کا بھی ایکسیڈنٹ ہوگا. تو اس لیے اگر ہم اپنا احتساب کرنا شروع کر دیں تو تھنگس کین بی مچ بیٹر. بٹ اس انالیسس کے لیے میرے ساتھ شامل ہوں گے لیفٹیننٹ جنرل ریٹائرڈ امجد شعیب صاحب, میرے ساتھ شامل ہوں گے, پولیٹیکل اینڈ ڈیفنس انالسٹ ہیں, اور پاکستان کی کرنٹ الیکشن کے بارے میں بات کریں گے. جو بائیڈن صاحب نے اسرائیل کو وزٹ کیا, آف کورس جو اسرائیل اور انڈیا اینڈ یو اے آئی ٹو یو ٹو جو ہے یقیناً اس کو اسٹرانگ کر رہے ہیں, مگر بائیڈن صاحب کا کہنے کو جو بھی کہیں کہ دورہ اتنا کامیاب رہا تو نہیں ہے, کیونکہ اوپیک کی انہوں نے سعودی عربیہ نے کہا کہ ہم تیل تبھی زیادہ نکالیں. بائی دا وے جب سعودی عربیہ پہنچے ہیں تو انہوں نے جمال خاشقجی کے قتل کے بارے میں کہا, جس میں سعودی عربیہ نے کہا کہ ہم نے تمام میئرز لیے ہیں, جو غلط لوگ تھے ان کو سزا دی گئی ہے، میرا ذاتی طور پہ اس سے کوئی لینا دینا نہیں ہے۔ جمال خاشقجی کی جو فیانسے ہیں، ان کی جو منگیتر ہیں، انہوں نے یہ کہا ہے کہ بائیڈن کا پرومس تھا کہ وہ اس کو ریز کریں گے، ویئر ایز آج واشنگٹن نے اس کے بارے میں بیانیہ دیا ہے کہ دنیا میں تیل کی کمی سے صرف پٹرول کی قیمت میں اضافہ نہیں ہے بلکہ اس کی وجہ سے بہت سی بیماریوں کا جنم لینا اور بہت سے لوگوں کی اموات کو روکنا مقصد ہے۔ ویئر ایز سعودی عربیہ کو جب زیادہ تیل نکالنے کا کہا گیا تو سعودی عربیہ نے کہا ہے کہ اوپیک کی میٹنگ ہوگی، ہم اس میں جو فیصلہ ہوگا اس کے مطابق ہم عمل درآمد کریں گے۔ سعودی عربیہ، امریکہ نے جس وقت جمال خاشقجی کا ذکر کیا تو سعودی عربیہ نے فوری طور پر ذکر کر دیا پیلسٹائن کی اس جرنلسٹ کے قتل کا، دونوں کے پاس جواب نہیں تھا۔ بہرحال سعودی پرنس نے تو جواب دے دیا مگر امریکہ کے پاس اس کا جواب نہیں تھا۔ دنیا کی بدلتی صورتحال، I2U2 آف کورس کتنا افیکٹ کریں گے، ایران کے اوپر پابندیاں مزید بڑھنے جا رہی ہیں، ایران آف کورس نیوکلیئر پاور بھی سمجھا جاتا ہے یا بنانے کی صلاحیت بھی رکھتا ہے، تو یہ تمام چیزیں کس سمت میں لے کے جاتی ہیں۔ بائے دا وے آپ کو یہ بھی شیئر کرنا چاہتی ہوں کہ منڈے کو آج امریکہ کا بحری جہاز، بحری بیڑا جو چائنا کے پانیوں میں تھا، اس کو دھکیل دیا گیا ہے، اور چائنا ذاتی طور پر بالکل اس چیز پہ تیار نہیں ہے کہ وہ اس کو مانے۔ کہ ہوا یہ تھا کہ جو جنوبی بحیرہ، جنوبی جو بحیرہ جنوبی چین ہے، اس کی اصل میں لڑائی جاری ہے۔ یہ سب ایک معاہدہ ہوا تھا اور اس معاہدے کے تحت کہا گیا تھا کہ اس پانی میں یہ بین الاقوامی ٹریبیونل کے فیصلے کو 6 سال مکمل ہوئے ہیں، منڈے کو آج 6 ایئرز مکمل ہوئے ہیں، اور اس فیصلے کے مطابق اس ایریے سے تجارت ہو سکتی ہے، مگر چائنا یہ کہتا ہے کہ تجارت کی بات نہیں ہے، امریکہ جو ہے وہ وہاں پر یہ جو سسٹم کو استعمال کرتے ہوئے مسائل کا اضافہ کر رہا ہے۔ کوٹ ان کوٹس میں امریکی بحریہ نے جو چائنا ہے وہ کہتے ہیں پیر کو بین الاقوامی ٹریبیونل کے فیصلے کے 6 سال مکمل ہوئے، جس میں چائنا کے ساتھ ساؤتھ چائنا سی پر دعوے کو چائنا رد کرتا ہے، اور بحری راہداری کی مدد سے ہر سال $3 ٹریلین کی تجارت کی جاتی ہے۔ چائنا نے کبھی اس فیصلے کو تسلیم نہیں کیا، اور چائنا یہ کہتا ہے کہ ہم اس نیویگیشن یا کسی کے گزرنے کی آزادی کے ہم خلاف نہیں، بلکہ ہم یہ سمجھتے ہیں کہ امریکہ جان بوجھ کر اس علاقے میں اور اس خطے میں کشیدگی پیدا کر رہا ہے۔ یہ جھگڑا ہے، مگر امریکہ کا جو بحری بیڑا یہاں پہ تھا، آج اس کو فورس کر کے انہوں نے ان پانیوں میں سے نکال دیا۔ وی آر جسٹ 2 منٹس اباو، اگر آپ شامل ہوں تو یہ ہمارے جو گفتگو ہے جنرل، لیفٹیننٹ جنرل ریٹائرڈ امجد شعیب کے ساتھ، یہ فیس بک پہ ہم آپ کے ساتھ ہوں گے۔ آئی ول ڈیفینیٹلی لاگ آن ٹو مائی فیس بک ایز ویل، اگر آپ کا کوئی سوال ہوگا تو فیس بک پہ آپ سوال کر سکتے ہیں۔ جو لوگ فون سن رہے ہیں، اگر گاڑیوں میں آپ سن رہے ہیں، اگر کہیں اسٹیٹک ہوگا تو ہمارا لوکل نمبر 6478724900۔ آئی پی ٹیلی ویژنس پہ اگر آپ آ جاتے ہیں تو آئی پی ٹیلی ویژنس پہ اردو سائٹ پہ جائیں گے تو ای آواز ٹیلی ویژن کا چینل ہے، آپ اس انٹرویو کو وہاں پہ بھی دیکھ سکتے ہیں۔ جناب لیفٹیننٹ ریٹائرڈ جنرل امجد شعیب صاحب اسکائپ پہ ہمارے ساتھ ہوں گے۔ اس کے علاوہ آج کا پروگرام انسٹاگرام پہ آپ کے ساتھ ہم شیئر کریں گے، آپ سوال کر سکتے ہیں اور میری ٹیم کے لوگ جو ہیں وہ سوال آپ کا، ہم اس کا جواب بھی ضرور لے کے دیں گے۔ ہم اس کے علاوہ ٹویٹر کی سپیسز کے اوپر بھی آپ کے ساتھ ہوں گے، آپ سے ریکویسٹ ہے کہ ضرور شامل ہوں، اور شامل ہونے کے بعد اپنا سوال کر سکتے ہیں۔ پاکستان کی کرنٹ الیکشن کے بارے میں، جو بائیڈن صاحب نے جو اسرائیل کا وزٹ کیا اس کے بارے میں، I2U2 کے بارے میں بات کریں گے، ایران آف کورس، جو یہ تمام چیزیں جو I2U2 کا اگر ذکر کیا جائے تو آف کورس یہ ایران کی پابندیوں کو بڑھائے جانے کا ہے، اور یقیناً پاکستان کی جغرافیائی حیثیت بہت امپورٹنٹ ہے یہاں پہ۔ یہ ایکسکلوسیو انٹرویو ہوگا اور آج آپ ہمارے ساتھ کریں گے، جوائن کیجئے ہمیں اسپیسز پہ، اپنا کوسچن جو آپ نے بھیجنا ہے ایٹ ای آواز، نو نمبر سائن، نمبر سائن ای، ہیش ٹیگ، ہیش ٹیگ ای آواز 770، ہیش ٹیگ ای آواز 770۔ ہماری ویب سائٹ پہ بھی یہ انٹرویو لائیو جا رہا ہوگا www.eawaz.com۔ ایک کمرشل لیتی ہوں اور اس کے بعد آپ کو لے کر کے چلوں گی جناب ملاقات کے لیے لیفٹیننٹ ریٹائرڈ جنرل، لیفٹیننٹ جنرل ریٹائرڈ امجد شعیب کی طرف، میرے ساتھ رہیے گا۔
दांतों के इलाज के लिए डॉक्टर ने बिल बहुत ज्यादा बता दिया। सोचती हूँ बैक होम जाके दांतों का मुकम्मल इलाज कराऊं।
छोड़ो भाई, किंग बेस्ट स्माइल डेंटिस्ट्री को विजिट कर लो। दांत निकालना हो, क्राउन्स, ब्रिजेस, डेंचर्स, इम्प्लांट्स, बच्चों के दांतों का मुकम्मल इलाज, रूट किनाल ट्रीटमेंट और नए पेशेंट्स के लिए फ्री इलेक्ट्रिकल टूथ ब्रश भी है। कंसल्टेशन इज एब्सोल्युटली फॉर फ्री।
पर जाना कहाँ है?
288 किंग स्ट्रीट वेस्ट, हैमिल्टन में, 905-521-0540, 905-521-0540।
एशियन फूड सेंटर, इंडियन, कैनेडियन, साफ सुथरी ग्रोसरी दे नाल
कारकार विच मशहूर हो चुका एशियन फूड सेंटर हमेशा सस्ते रेट ते वधिया सेवावां देण लई वचनबद्ध है।
अपने एरिया विच पेंदे किसे भी स्टोर विच जाओगे तो जरूर बचत पाओगे।
वधेरी जानकारी लई एशियन फूड सेंटर दा इक्को इक नंबर याद रखो, 416-740-3262।
एशियन फूड सेंटर, 416-740-3262। एशियन फूड सेंटर।
साहब, प्रोग्राम में एक बार फिर से खुश आमदीद कहना चाहती हूँ। आज मैं टोरंटो के बारे में अगर आपसे जिक्र करती हूँ साहब, मेंटल हेल्थ एक्सपर्ट से कैनेडा शुड हैव अ 3 डिजिट सुसाइड क्राइसिस। आपको बताइए कि मेंटल प्रॉब्लम्स, तन्हाई में रहना और कुछ और प्रॉब्लम्स की वजह से लोगों में ये मसाइल बढ़ते जा रहे हैं। और वो कहते हैं कैनेडा मस्ट मेक गुड अ लॉन्ग स्टैंडिंग प्रॉमिस टू implement a centralized mental health crisis line that bypass police and connect directly. ये आपको याद ही होगा कि मॉल्टन का हमारा एक वाकया हुआ था, मेंटल इलनेस थी उन हमारे भाई साहब को, पाकिस्तान से उनका ताल्लुक था, उनकी पूरी फैमिली यहाँ पे थी और ज़ाहिर है जो भी हुआ और उसके बाद पुलिस को कॉल किया गया था, अल्टीमेटली उन्होंने दरवाज़ा बंद कर लिया था, कुछ भी नहीं उनके पास, एक छोटी सी छुरी थी और फिर उनकी डेथ हो गई थी। आपको याद होगा वो भी पुलिस बड़ी देर तक कॉल करती थी। द न्यू 988 मेंटल हेल्थ हॉटलाइन, ये नई जो 3 डिजिट लाइन है, 988 मेंटल हेल्थ हॉटलाइन, अमेरिकन अथॉरिटीज लॉन्च ऑन सैटरडे और वंस फुली जब ऑपरेशनल हो जाएगी, रेजिडेंट्स जो स्ट्रगल कर रहे हैं अपनी ज़िंदगी में और उनकी सुसाइडल थॉट्स हो जाती हैं, वो डायरेक्टली विदाउट पैराबेडिक्स को और पुलिस को बाईपास करते हुए डायरेक्ट डिपार्टमेंट से रब्ता कर सकेंगे। मेंटल इलनेस इज नॉट ओनली अ प्रॉब्लम ऑफ कैनेडा, इट्स अराउंड द वर्ल्ड इस वक्त ये प्रॉब्लम चल रहा है और इसको ऑफ कोर्स कोविड ने इस सूरत हाल को 4 चांद लगा दिए हैं। आई थैंक वेरी मच रिटायर्ड लेफ्टिनेंट जनरल शुएब साहब मेरे साथ हैं। सर अस्सलाम वालेकुम, कैसे हैं आप? सो वेरी नाइस टू सी यू विद अस, थैंक यू वेरी मच। और आज आपने दिन का इंतखाब भी जो किया, इट्स अ ग्रेट डे बिकॉज पाकिस्तान में इलेक्शंस भी हुए हैं, तो जाहिर है पाकिस्तान की इलेक्शन की तो सूरत हाल ये वाली है इस वक्त कि जो भी पार्टी जीते, ख्याल किया जाता था दूसरी पार्टी ने ये एतराज करना ही है था कि रिगिंग हुई, तो रिजल्ट्स जो सामने आए हैं और उसमें इतने नामसायद हालात में भी पीटीआई ने वाज़ अक्सरियत हासिल की है, क्या फरमाएंगे आप और इसका क्या बेनिफिट मिलेगा जनाब परवेज इलाही साहब को या हमजा शहबाज को?
बात यह है कि इस वक्त पे तो सिचुएशन ऐसी है कि आप इलेक्शंस की तरफ भी जा सकते हैं और ये भी हो सकता है कि आप यहां पे पंजाब में गवर्नमेंट बना लें, फिलहाल वो गवर्नमेंट बनाना चाहते हैं और इसमें मेरा अपना अंदाजा है कि पंजाब में गवर्नमेंट बन गई तो उसके बाद गिरफ्त इनकी ऐसी होगी कि फेडरल गवर्नमेंट जो है वो डिस्टेबलाइज रहेगी, वो उनके लिए मुश्किल होगा कि वो चलाएं यहां पे अपनी हुकूमत। नतीजतन पॉसिबिलिटी यही है कि ये जनरल इलेक्शंस की तरफ चले जाएंगे और अगर जनरल इलेक्शन होते हैं तो उसमें इस स्टेज के ऊपर जो डिफिकल्टी है वो ये है कि सबसे बड़ी पॉलिटिकल पार्टी पीटीआई वो चीफ इलेक्शन कमिश्नर के ऊपर ट्रस्ट करने को तैयार, तो इन हालात में मैं समझता हूं कि एक रुकावट जरूर है और अगर वो चीफ इलेक्शन कमिश्नर रिजाइन नहीं करते तो इलेक्शन जो है वो शायद क्रेडिबल ना हो और उसकी वजह से बाद में ज्यादा बड़ी पॉलिटिकल इंस्टेबिलिटी आए। वो तो इस तरह के इश्यूज हैं, अभी जो मेरा ख्याल है चंद दिनों में कुछ चीजें वाजे होंगी, इस स्टेज के ऊपर तो डेफिनेटली ये प्रॉब्लम हमें रहेगी कि एक ट्रस्ट डेफिसिट और इल्जामात हैं, काफी रिजर्वेशन हैं काफी पीटीआई की इलेक्शन कमीशन के खिलाफ। तो ये रिजॉल्व होगा तो फिर ही कोई बात आगे बनेगी।
बहुत शुक्रिया रिटायर्ड लेफ्टिनेंट जनरल अमजद शुएब साहब, अपना यूट्यूब चैनल भी रन करते हैं, बहुत बेहतरीन तज्जिया करते हैं, जैसे मैंने कहा पॉलिटिकल एंड डिफेंस एनालिस्ट और आर्मी के साथ ताल्लुक भी। सर मैं बेशतर इसकी कि अपनी बाकी सारी बातचीत की तरह ये जो अभी आपने गुफ्तगू की है इसमें से एक छोटा सा सवाल भी मैं बाद में करूंगी। पाकिस्तान आर्मी के जनरल्स ऑफकोर्स मैं आपसे तसी चाहूंगी इसकी, वन ऑफ द मोस्ट ऑर्गेनाइज इंस्टीट्यूशन इन पाकिस्तान दैट इज पाकिस्तान आर्मी, और अनफॉर्चुनेटली मैं हमेशा फिफ्थ जनरेशन वॉरफेयर एंड सिक्स जनरेशन वॉरफेयर की मैं बात किया करती होती हूँ, जिसमें मैं ये कहती हूँ टू डिफेम आर इंस्टीट्यूशंस। ऑफकोर्स माँ बाप से भी एतराजात हुआ करते हैं, मगर ये नहीं होता कि हम चौक में खड़े होकर अपने बड़ों के उस्ताद हों या वालदेन हों उनको बेइज्जत किया जाए, समझाया जा सकता है, इनसाइड देर आर वेज। जब डिफेमिंग का जिक्र आता है तो अक्सर औकात मैं आई डोंट फॉलो व्हाट्सएप एंड सोशल मीडिया, मगर कहीं ना कहीं तस्वीर आ जाती है कि वो एक बरतानिया का या इंग्लैंड के एक जनरल की तस्वीर लगाते हैं जो कि फील्ड में है और विदाउट इट्स नॉट इन अ डेकोरेटेड फॉर्म में, अपने उनके पूरे के पूरे बैजेस नहीं लगे होते, तो वो कहते हैं देखिए जी पाकिस्तान के जनरल्स तो अपने बैजेस के बगैर चल ही नहीं सकते, वेयरएज दीज जनरल्स नोबडी कुड इवन रिकॉग्नाइज के हु दिस जनरल इज, वेयरएज इन द फील्ड आई बिलीव आवर जनरल्स हाउ डू दे विजिट बॉर्डर्स और फील्ड्स को कैसे विजिट करते हैं और विद ऑल देयर बैजेस दे गो टू द ऑफिसेज ओनली, वुड यू माइंड लोगों को इस चीज को कैसे क्लियर करेंगे आप?
देखिए जहां तक तो मेडल्स का ताल्लुक है वो तो हर आर्मी में होते हैं और हर आर्मी जो है वो उसका एक सिस्टम है और ये मुख्तलिफ हिस्टोरिक इवेंट्स में आपके मुल्क के उनसे रिलेटेड होते हैं, लिहाजा इसके लिए भी एक सिस्टम रखा हुआ है कि जब फंक्शंस होते हैं कोई सेरेमोनियल फंक्शन होता है तो फुल मेडल लगते हैं, पर मैं सिर्फ रिबन लगे होते हैं आपके, और अगर आप रात डिनर वगैरह कोई सरकारी है वो अटेंड करना है तो मिनिएचर मेडल होते हैं बड़े छोटे छोटे वो लगे होते हैं, तो इसलिए उनको कैरी करना कोई इतना मसला नहीं है। और ये कहना कि जी ब्रिटिश आर्मी के किसी जनरल की तस्वीर थी, ये तो हम खुद फॉलो कर रहे हैं ब्रिटिश सिस्टम को, ये अंग्रेज ही यहां से राइज करके गया था और इंडियन आर्मी में पाकिस्तान आर्मी में वही चीज चली आ रही है, इसमें कोई तब्दीली नहीं की गई। बाकी जहां तक आपका ताल्लुक है कि वहां आप कह रहे हैं कि वहां पे किसी को चीफ ऑफ आर्मी स्टाफ को शायद कोई पहचानता ना हो, ये बात आपकी दुरुस्त है, लेकिन इसकी बहुत बड़ी वजह यह है कि पाकिस्तान में आर्मी का एक रोल रहा है, पॉलिटिकल रोल रहा है और बड़े आइंदा भी बड़े अरसे तक रहने के उसके चांसेस मौजूद हैं, उसकी एक बुनियादी वजह है। उसकी वजह यह है कि हमारा जो पॉलिटिकल सिस्टम है वो मैच्योर नहीं हो सका और उसमें जो लोग पॉलिटिकल सिस्टम में मौजूद हैं जो लीडर अपने आप को कहते हैं वो बहुत सारा कुछ मामला जो है वो आर्मी को इन्वॉल्व करके करते हैं। डायरेक्टर मिलिट्री इंटेलिजेंस रहा हूं और मुझे याद है कि मुख्तलिफ किस्म के पॉलिटिशियंस वो आके शिकायत वगैरह करते थे कि जी ये मामला जिस तरह गड़बड़ जा रहे हैं आप कुछ करें, आप मदद करें, आप हेल्प करें या आप इंटरवीन करें। तो यहां पे अगर पॉलिटिकल सिस्टम मच्योर हो और पॉलिटिशियंस जो है वो कॉन्फिडेंट हो और अपना काम ठीक करें तो मेरा नहीं ख्याल कि किसी को कोई जरूरत पड़े उसमें दखल देने की और आर्मी फिर एक तरफ हट जाएगी। ये वक्त के साथ साथ होना चाहिए। मैं आपको मिसालें दे सकता हूं कि मसलन मियां नवाज शरीफ हैं, उन्होंने जब ये उनका पिछला दौर था जिसमें जनरल मुशर्रफ ने टेक ओवर किया तो उस वक्त उनको आप देखिए कि उन्होंने एक सदर मुमलिकत को छुट्टी कराई, फिर चीफ जस्टिस की छुट्टी कराई, चीफ सुप्रीम कोर्ट के ऊपर हमला किया, जस्टिस कयूम के साथ मिलकर तो अपनी मर्जी के फैसले कराने शुरू कर दिए, फिर अमीरुल मोमिनीन बनने के लिए एक शरीयत बिल नाफिज कर दिया वो चला दिया, उसके साथ साथ एक चीफ ऑफ आर्मी स्टाफ की छुट्टी कराई, दूसरे को फिर पड़ गए। तो अगर आईनी इख्तियार भी हों तो किसी को इस्तेमाल करने का अगर तरीका ना आता हो तो वो ये उसको इजाजत नहीं दी जा सकती कि वो पूरा सिस्टम बर्बाद कर दे, मुल्क बर्बाद कर दे। लिहाजा ऐसे जगहों पे ऐसे मुल्कों में जहां ये प्रॉब्लम्स हैं कि पॉलिटिशियंस अपना काम उस तरह नहीं करते जिस तरह उनको एक लीडर को करना चाहिए, और वो अपने फैमिली अफेयर्स में ज्यादा इन्वॉल्व रहते हैं, अपनी औलादों को आगे प्रवान चढ़ाना चाहते हैं, तो वहां जरूर कुछ ना कुछ मिलिट्री की इंटरफेरेंस रहेगी।
बहुत शुक्रिया।
बड़ा अगर ये पॉलिटिकल सिस्टम जो है वो प्योर डेमोक्रेटिक हो जाए तो फिर वो और उसमें केपेबल लीडरशिप आ जाए, फैसला साजी में उनको फौज की जरूरत ना पड़े, तो फिर ये इनका दखल नहीं होगा, फिर आर्मी जो है वो बिल्कुल पीछे हट जाएगी।
बहुत शुक्रिया सर, आपने बहुत खूबसूरत तरीके से एक्सप्लेन किया कि हमारे पॉलिटिशियंस जो हैं वो खुद से दावत देते हैं आर्मी को मदाखलत करने की, जिसकी वजह से ये सूरत हाल पैदा होती है। दो चीजों को आपने बड़े अच्छे तरीके से अहसन तरीके से एक्सप्लेन किया सर। अगली बात जो मैं करना चाहती हूँ, हमारे यहाँ सर चाहे मजहब की बात हो चाहे पॉलिटिक्स की बात हो, अगर हम फैक्ट्स की बात करते हैं या कोई एक बात करते हैं तो फौरी तौर पर दूसरी पार्टी खड़ी हो जाती है, तो वो इस चीज पे इल्जाम तराशी शुरू कर देती है कि शायद इसका ताल्लुक उस पार्टी से, हालांकि ओरिएंटेशन एज अ मीडिया हमारी ओरिएंटेशन तो किसी की तरफ ही, हमारा झुकाव किसी की जानिब नहीं होता, वी जस्ट कवर न्यूज। इस वक्त पाकिस्तान की जो सूरत हाल है, और आज अभी आपने बल्कि प्रोग्राम के शुरू में फरमाया कि ये जो इलेक्शन हुए हैं इनका असर फेडरल पे भी सेंटर पे भी पड़ेगा जरूर, मगर और उस गवर्नमेंट को या हमारी फेडरल गवर्नमेंट को स्टेबिलिटी में थोड़ा फर्क आएगा, वेयर एज आज पीडीएम ने और जनाब प्राइम मिनिस्टर ऑफ पाकिस्तान शहबाज शरीफ साहब उन्होंने ऐलान कर दिया है कि हम इलेक्शन नहीं करवाएंगे मुकर्रा वक्त से पहले, तो डू यू थिंक दे विल पे सम काइंड ऑफ प्राइस हियर?
देखिए ये मैं समझता हूँ उनका फैसला अपनी जगह पे, लेकिन कोई बहुत दानिशमंदाना फैसला नहीं है
जी सर।
जो इलेक्शंस हैं ये एक डेमोक्रेटिक प्रोसेस है, ये मुल्क को बहुत सारे मसाइल में से निकाल देता है, लोगों की राय सामने आ जाती है। अब अगर वो ये समझते हैं कि स्टेज के ऊपर इलेक्शन करवाना इस इत्तेहाद के लिए जो 13 पार्टियों का इत्तेहाद है पीडीएम, उसके लिए मुनासिब नहीं होगा, उसके लिए माफिक नहीं होगा, क्योंकि आज सूरत हाल उनको जो भी ये जो जो 20 सीटों पे इलेक्शन हुआ है उसके बाद जो इंडिकेटर्स हैं वो यही हैं कि अगर जनरल इलेक्शन करवाएं आज तो वो पीटीआई बड़ी वाज एक्सीरियस से जीत जाएगी, तो वो इससे बचना चाह रहे हैं जिसकी वजह से ये फैसला कर रहे हैं। लेकिन ये हुकूमत इफेक्टिव होगी नहीं, क्योंकि चारों सूबों में किसी में भी उनकी अपनी जमात की हुकूमत नहीं है, तो उनको अपने ऑर्डर्स और अपने मामलात को चलाने में बड़ी दिक्कत हो। आप देखिए कि 25 मई को जो लॉन्ग मार्च की थी पंजाब में इनकी हुकूमत होने की वजह से, आप देखिए कि इन्होंने कितना इफेक्टिवली और बड़ा जालिमाना तरीके से उस लॉन्ग मार्च को क्रश किया, कंट्रोल किया और उसको डिस्पर्स कर दिया। आज ये वो इंप्लीमेंट करना चाहें तो नहीं कर सकेंगे इस तरह का, क्योंकि पंजाब अगर चला जाता है पीटीआई के पास तो फिर यहां पे तो सारी तरफ पंजाब पुलिस ने काम करना और वो उनके जो जो अहकाम मिलेंगे उनको पीटीआई की गवर्नमेंट की तरफ से वो करेंगे, तो उसमें पॉसिबिलिटी है कि मरकज और सूबे के दरमियान गलतफहमियां पैदा हो जाए, कन्फ्रंटेशनल सिचुएशन आ जाए। इसके अलावा अगर इमरान खान ये फैसला कर लें कि उन्होंने इलेक्शन में की तरफ ही जाना है, तो आज जो असेंबली हमारी नेशनल असेंबली है उसमें पहले ही पीटीआई मौजूद नहीं है, जो सबसे बड़ी पार्टी वो नहीं है, और आपकी असेंबली नामुकम्मल है, उसकी कोई हैसियत खास नहीं। ऊपर से अगर इमरान खान केपीके में और यहां पे पंजाब में असेंबलियां तोड़ दें, जो कि वो तोड़ सकते हैं उनकी हुकूमत है, तो आप सोचिए कि फिर ये किस जो जो फेडरल गवर्नमेंट है उसकी हुकूमत कहां रह जाएगी, क्या करेंगे। मैं समझता हूं कि उन्होंने फैसला जो किया है इस वक्त वो लॉजिकल नहीं है, लेकिन एक मफाद प्रस्ताना फैसला जरूर अपने मफाद में उन्होंने किया है कि आज इलेक्शन हारते नजर आते हैं और उनको ख्याल है कि शायद अगर साल एक हम टाल जाए इस इलेक्शन को तो हम लोगों को शायद पैसिफाई कर लें और हमारी पोजीशन इंप्रूव कर जाए, ये पॉसिबिलिटी वो अपने लिए रख रहे हैं, जिसकी वजह से वो इलेक्शन नहीं करवाना चाह रहे। लेकिन एक बात वाजे है कि इस वक्त इलेक्शन करवाना ना करवाना इसका बहुत बड़ा लीवर जो है वो इमरान खान के हाथ में है, उसके प्रेशर पे।
बहुत शुक्रिया सर, आपने ये वाली सॉरी जी सर कैरी ऑन कीजिए, माय अपोलॉजीज।
जी जी
जी सर, देखिए सर ये जब रिजल्ट्स आए हैं तो वाज़े अक्सरियत मुस्लिम तहरीक इंसाफ को मिली है, मगर इस अक्सरियत के बावजूद भी عمران خان صاحب کہہ رہے ہیں کہ الیکشن کمشنر کے اوپر ان کا اعتماد نہیں ہے اور اگلے الیکشن میں ان کو ڈر ہے کہ دھاندلی ہوگی. تو آرمی نے بھی مطلب کوئی ایسا اپنا برا رول نہیں پلے کیا, حالانکہ سوشل میڈیا پہ بہت ساری نیوز تھیں کہ دیر آر سم آرمی آفیسرز جو لاہور میں اور پنجاب میں کام کر رہے ہیں الیکشن میں بد انتظامی کرنے کے لیے یا ووٹس کا ہیر پھیر کرنے کا, مگر ریزلٹس تو بڑے واضح آ گئے کہ پی ٹی آئی کی اکثریت ہوئی. تو کیوں ابھی بھی ریزرویشن ہے؟ کیا عمران خان صاحب کی ابھی بھی آرمی پہ وہ اعتماد ہوگا, اور کیوں الیکشن کمشنر پہ اعتماد نہیں آیا اس الیکشن کے ریزلٹس کے بعد بھی؟
دیکھیں, یہ اس الیکشن کے ریزلٹس کا تو میں اس سے اتنا لنک نہیں کروں گا, لیکن ایک چیز ہے کہ اس الیکشن میں بھی ریگنگ ہوئی. مثال کے طور پہ جو لوگ مختلف پولنگ سٹیشنز کو وزٹ کر رہے تھے اور وہاں سے ویڈیوز بھیج رہے تھے مختلف ٹیلی ویژن چینلز کے نمائندے وغیرہ, تو ہم نے دیکھا کہ وہاں پہ پی ایم ایل این کے کیمپس اکثر خالی پڑے ہوئے تھے, ان میں کوئی لوگ نہیں تھے جو جا کے ووٹ ڈالیں.
جی سر.
اور پی ٹی آئی کے جو کیمپس تھے ان میں بڑی ان پہ رونق تھی, ان پہ کافی لوگ نظر آ رہے تھے ہر کیمپ کے اوپر, ہر پولنگ اسٹیشن کے پاس ہر پارٹی نے کیمپ لگایا ہوا تھا.
جی سر.
اس پی ٹی آئی کے کیمپ میں بڑی رونق تھی. اب جہاں پی ایم ایل این کے کیمپ نظر آئے کہ وہاں خالی ہیں, ووٹرس نہیں ان کے پاس, اس کے باوجود ان کے باکسز میں سے بڑے بڑے ووٹ نکل آئے باوجود اس کے کہ وہ ہارے.
واو.
لیکن پھر بھی یوں لگتا ہے کہ کافی تعداد میں ووٹ تھے, وہ کہاں سے آئے, تو ایک مشکوک عمل نظر آتا ہے. دوسری طرف یہ ہے کہ پولنگ سے پہلے یا الیکشن سے پہلے ہی بعض چیزیں ایسی ہوئیں جن میں کہ الیکشن کمیشن کی کچھ لیننگ نظر آتی ہے. دوسری طرف ایک تو یہ کہ وہ پی ایم ایل این کے لیڈر سے ملتے ملاتے رہے, اس کے ان کے پاس رپورٹس ہیں پی ٹی آئی کے پاس. پھر یہ کہ پی ٹی آئی یہ بھی کہہ رہی ہے کہ جی آٹھ ایسے نکات تھے جس پہ کہ ہم نے ریفر کیا الیکشن کمیشن کو کہ جناب اس پہ آپ ہیئرنگ کریں اور فیصلہ دیں, تو الیکشن کمیشن نے ان کے سٹانس کو رد کر دیا, جس کے نتیجے میں پی ٹی آئی عدالت میں گئی اور ہائی کورٹس نے پی ٹی آئی کے حق میں فیصلہ کیا اور انہوں نے کہا کہ الیکشن کمیشن کا سٹانس درست نہیں ہے. تو وہ یہ کہتے ہیں کہ الیکشن کمیشن کا سٹانس درست نہیں تھا, یہ ایسے نہیں ہے کہ الیکشن کمیشن کو پتا نہیں تھا, الیکشن کمیشن صرف فیور کرنا چاہ رہا تھا پی ایم ایل این کی, اس لیے ہمارے خلاف فیصلے کر رہے تھے. بات یہ ہے کہ جہاں ٹرسٹ ڈیفیسٹ ہو وہاں نیشنل انٹرسٹ میں ایک الیکشن کمشنر کا کیا مسئلہ ہے؟ وہ ہی شوڈ ریزائن, تاکہ کوئی الیکشن جو ہے وہ جد آج جب ملک کی سب سے بڑی پولیٹیکل پارٹی اس پہ اعتراض کر رہی ہے اور وہ اس کے بعض انسیڈنٹس کا بھی کوٹ کرتے ہیں وہ, تو میں سمجھتا ہوں کہ نیشنل انٹرسٹ میں اس شخص کو چھوڑ دینا چاہیے اور انشور کرے کہ جناب اس کی وجہ سے الیکشن جو ہے وہ کنٹروورشل نہ ہو.
صحیح. ہمارے ساتھ ہیں ریٹائرڈ لیفٹیننٹ جنرل امجد شعیب صاحب, آپ کا اپنا ولاگنگ بھی کرتے ہیں, اپنا یوٹیوب چینل بھی ہے, پولیٹیکل اینڈ ڈیفنس انالسٹ ہیں. مجھے ناصر صاحب آپ کا سوال میرے تک لکھا ہوا آ گیا, میں آپ کا سوال ابھی پوچھتی ہوں. جنرل صاحب, ابھی جو آپ نے یہ ساری کی ساری بات چیت کی ہے, مجھے خیال آتا ہے کہ دو سوال میرے آتے ہیں. ایک تو عمران خان صاحب دوبارہ بزدار صاحب جیسے شخص کو لانے کی غلطی تو نہیں کریں گے, دوسرا میرے دماغ میں جو ایک سوال آتا ہے وہ یہ آتا ہے کہ سر ان پارٹیوں کی مختلف ادوار میں, یعنی آپ ضیاء الحق صاحب اور مشرف صاحب کے جانے کے بعد دیکھیں آگے پیچھے انہی پارٹیوں کی باری لگی ہوئی تھی, تو موسٹ آف دی جو آپ کے ہائی رینکڈ آفیسرز ہیں وہ بلیسڈ ہیں بائی دس پریویس لیڈرشپس, تو وہ پہلے بھی عمران خان کی جو مشینری تھی اس کو جو ان لوگوں نے سپورٹ نہیں کیا تھا, ڈو یو تھنک کہ پنجاب میں اب وہ سپورٹ کریں گے اگر ان لوگوں کی اکثریت ہو جاتی ہے, یا کیا ہوگا؟
دیکھیں, جہاں تک آرمی آفیسرز کا تعلق ہے وہ تو اس پوزیشن میں نہیں کہ وہ کچھ انٹرفیئر کریں, اور جی ایچ کیو موسٹ پرابلی ان چیزوں کو اوائڈ بھی کرنا چاہے گا تاکہ افواج جو ہیں وہ کنٹروورشل نہ ہوں. پہلے ہی یہ جو ریجیم چینج ہوئی ہے اس کی وجہ سے بڑی کنٹروورسیز اٹھیں اور بڑے الزامات جی ایچ کیو کے بھی لگتے رہے, جو میں سمجھتا ہوں کہ ہمارے لیے مناسب نہیں, فائدہ نہیں, اس کا نقصان ہی ہوگا. زیادہ ہمارا تو اس میں آرمی آفیسر جو سرونگ ہے, سرونگ لارڈ, ان کی میرا نہیں خیال کہ کوئی اس میں انٹرفیئرنس ہوگی. ہاں البتہ جو ہم ریٹائرڈ ہیں, ہمارا پوائنٹ آف ویو موجود ہے ریٹائرڈ لوگوں کا اور ہم پی ٹی آئی کو سپورٹ کرتے رہے ہیں. اس کی بنیادی وجہ یہی رہی ہے کہ پی ڈی ایم میں جتنے لوگ ہیں ان کو بہت دفعہ ٹرائی کر چکے اور ہر دفعہ انہوں نے اپنی فیملیز کو, خاندانوں کو پروموٹ کیا, جس کی وجہ سے آج ملک میں ایک موروثی سیاست کی بنیاد پڑ چکی ہے جو کہ میں سمجھتا ہوں ہمارے مفاد نہیں, کیونکہ اس میں میرٹ جو ہے وہ ختم ہو جاتا ہے. مریم نواز کا ٹوٹل میرٹ یہ ہے کہ وہ نواز شریف کی بیٹی ہے, اس کے علاوہ تو اور کچھ نہیں.
صحیح سر.
اگر پاکستان کے 22 کروڑ لوگ جو ہیں ان کی اولادیں اتنی نکمی ہیں کہ یہ سارے اس کو کمپیٹ نہیں کر سکتے, کوئی اتنا پڑھا لکھا نہیں ہے, کسی کے اندر وہ لیڈرشپ کوالٹیز نہیں ہے, تو بڑے افسوس کی بات ہے. لیکن اگر ہیں تو یہ میرٹ ہمارا جو ہے وہ برباد ہوا, وہ آپ نے میرٹ کو قتل کیا, اور صرف اس لیے کہ نواز شریف کی بیٹی ہے تو اس کو پرائم منسٹر بنا دیں, تو آپ کے پاس بڑے کمپیٹنٹ لوگ بھی ہو سکتے ہیں جن کو کبھی چانس نہیں ملے گا. تو اس وجہ سے لوگ یہ محسوس کرتے ہیں کہ پی ٹی آئی جو ہے اس کا ایک تھرڈ فورس کا سامنے آنا اس لحاظ سے مفید تھا کہ ہم نے یہ جو خاندانی سیاست ہے اس کا توڑ نکالا. پھر دوسری طرف یہ بھی ہے کہ عمران خان کے اپنے اوپر چونکہ کوئی ایسے الزامات, کرپشن وغیرہ یہ چیزیں نہیں تھیں, اور وہ کافی سارا رفع عامہ کا کام بھی کرتا رہا, تو اس کی کچھ اپنی ریپوٹیشن پرسنل اچھی ہے ایز کمپیئر ٹو ادر لیڈرز. Although غلطیاں اس نے بھی بڑی کی ہیں, جیسے آپ بھی ذکر کر رہی تھیں کہ بزدار کو لگایا اور پھر بزدار کو لگا ہی رہنے دیا till such time کہ everything went to the dogs کے ختم ہی ہو گئی آپ کی حکومت, تو وہ کوئی اچھی چیز نہیں تھی. He could have thought of somebody better. تو یہ ایشو تو ہے کہ عمران خان بھی ایسے فیصلے کر سکتا ہے جو مفید نہ ہوں, لیکن بہر صورت اس کو موقع ملنا چاہیے کہ جن لوگوں نے 3-3 دفعہ ٹینیور لیے ہیں یہاں پہ, جن پارٹیوں نے, ان کے سامنے اس کو اگر ایک بھی ٹینیور پورا نہ کرنے دیا جائے تو وہ مناسب نہیں.
ٹھیک سر, بہت شکریہ سر آپ کا, آپ نے اس کو بڑے اچھے طریقے سے ایکسپلین کیا. ناصر صاحب, میں نے آپ کے سوال کو کائنڈ آف آپ ہی کا کوشچن تھا, کین خان صاحب بی سیٹسفائیڈ ود دا اسٹیبلشمنٹ آفٹر دس الیکشن, اور ہی از تھنکنگ اسٹل ایکس اینڈ وائی اسٹل ریلیونٹ. یہ سر ایک سوال آیا ہے, میں نے اس سے کائنڈ آف سوال تو پوچھ لیا تھا, مگر آپ کچھ فرمائیں گے اس کے بارے میں کہ خان صاحب سیٹسفائیڈ ہوں گے آئندہ. اچھا, میں سر اگلے سوال کی طرف لے کر کے جانا چاہتی ہوں. سر عمران خان صاحب, پاکستان میں تیل کا, اور کچھ دنوں پہلے تیل کی قیمت کم بھی کر دی گئی تھی, اور آف کورس یہ صرف پاکستان نہیں پوری دنیا میں پولیٹیشنز جو اقتدار میں ہوتے ہیں تو وہ کچھ ایک مراد دیتے ہیں عوام کو تاکہ الیکشن میں فیورز حاصل کر سکیں, تو تیل سستا ہوا, مگر پھر بھی پاکستان میں تیل اتنا سستا نہیں ہو پایا. ہندوستان نے اس موقع اور وقت کا بہترین فائدہ لے کے 3-4 گنا تیل زیادہ رشیا سے حاصل کیا ایز کمپیئر ٹو دا لاسٹ ایئر, اور اس میں انہوں نے سیو بھی کیا, اس میں لوگوں کو بھی رعایت دی, زندگی کو بھی آسان رکھا. عمران خان صاحب کہتے ہیں کہ رشیا سے کیوں تیل نہیں لیا جا رہا, تھوڑی سی ہم جیو پالیٹکس کی طرف نکلتے ہیں, رشیا سے کیوں تیل نہیں لیا جاتا, حالانکہ عمران خان صاحب جب وزٹ کر کے آئے تھے کہا یہ جاتا ہے کہ کوئی میمورینڈم آف انڈرسٹینڈنگ بھی نہیں ہے, کوئی کسی میٹنگ کے منٹس بھی نہیں ہیں, تو کیا انہوں نے کوئی تیل کے حوالے سے بات بھی کی تھی کہ نہیں کی تھی؟ یعنی یہاں تو جو بھی گفتگو ہوتی ہے اس کے منٹس دیے جاتے ہیں, تو کچھ فرمائیں گے اس کے بارے میں؟
جی دیکھیے, یہ دو چیزوں پہ بات چیت تو وہاں ہوئی تھی, لیکن اس کی ماڈیلٹیز طے ہونی تھی جس کے لیے سبسیکوئنٹ میٹنگز کی ضرورت تھی.
ٹھیک سر,
میں فوڈ گرینز بھی ہے اور یہ آئل بھی, لیکن یہ چونکہ مزید بات چیت ہو ہی نہیں سکی تو اس کی وجہ سے کوئی اس کے اوپر حتمی فیصلہ موجود نہیں ہے. لیکن چونکہ پوری دنیا لے رہی ہے ابھی اسی ریٹ پہ جس پہ وہ انڈیا کو دے رہے ہیں, اسی پہ سعودی عربیہ لے رہا ہے, باوجود اس کے کہ سعودی عربیہ خود اتنا زیادہ کرتا ہے تیل, لیکن کیونکہ یہ سستا مل رہا ہے تو وہ اپنے پاور پلانٹ چلانے کے لیے رشیا سے تیل منگوا رہے ہیں.
ٹھیک سر,
اگر پوری دنیا یہ لے سکتی ہے اور مغربی دنیا, آپ نیٹو دیکھ کنٹریز دیکھ لیں, یورپین کنٹریز, جرمنی, فرانس وغیرہ, اٹلی, یہ رشین گیس پہ گزارا کر رہے ہیں, تو پاکستان کے لیے یہ موقع تھا کہ آپ اس سٹیج کے اوپر لیتے. یہ تو خود ہی ڈر کے پیچھے ہٹ گئے کہ جی پابندیاں نہ لگ جائیں ہمارے اوپر. پابندیاں نہ نہیں لگنی تھی اس وجہ سے کہ اس وقت مثالیں موجود ہیں, یورپ خود دے رہا ہے. پچھلے دنوں جب انہوں نے انڈیا کے فارن منسٹر سے یہ کوشچن کیا تھا کسی نے, تو اس نے یہی کہا تھا, اس نے کہا ہم سے سوال پوچھتے ہیں, یورپ سے کیوں نہیں پوچھتے آپ,
بڑی
وہی تو لے رہے
ہیں. سر انڈیا کا تو کمال یہ ہے کہ آپ کہیں انگلی اٹھا کے دیکھیں تو وہ کہتے ہیں اٹس آر پرسنل میٹر, ڈونٹ انٹرفیئر ان آر پرسنل میٹر. مگر پاکستان کی تو دیواریں گری ہوئی ہیں اور ہر آدمی نے اس کو کچا رستہ بنا لیا.
دیکھیں اس وقت تو انڈیا جو ہے وہ امریکہ کو بیوقوف بنا رہا ہے. اس کی بنیادی وجہ امریکہ کی اپنی ضرورت ہے. امریکہ نے ان کو ایز اسٹریٹجک پارٹنر رکھا ہوا ہے اگینسٹ چائنا, اور اگر آج وہ چائنا سے اس کو اگر انڈیا پل آؤٹ کر دے کواڈ میں سے, تو امریکہ کو بہت بڑا نقصان ہو سکتا ہے. ایک تو یہ کہ انڈین اوشن میں انڈین نیوی جو ہے وہ لک آفٹر کرے گی امریکن ڈیزائنز کو, اور وہ پھر نہیں کریں گے اگر انڈیا پل آؤٹ کر جاتا ہے. دوسرا سب سے بڑی بات یہ ہے کہ انڈیا برکس میں ہے چائنا کے ساتھ, اور برکس جو ہے وہ ایک آلٹرنیٹو فائنانشیل سسٹم دنیا کو دے سکتا ہے سوئفٹ سسٹم کے اگینسٹ, اور یہ آئی ایم ایف وغیرہ جو ہے یہ ریلیونٹ ہونا شروع ہو جائیں. انڈیا ادھر نہیں مل رہا, باوجود اس کے کہ برکس کے وہ ممبر ہیں, وہ نیا سسٹم جو ہے اس کو بنانے میں وہ رکاوٹ ہیں, کیونکہ انڈیا کو خود تو کوئی پرابلم نہیں, امریکن سے پابندیاں ان پہ نہیں رکھی, لیکن چائنا اور رشیا جو ہیں وہ انڈیا کو ہی منسماجت کرتے ہیں, وہ انڈیا کو ساتھ رکھنا چاہتے ہیں, اور اگر انڈیا نیوٹرل ہی رہے یہاں پہ تو امریکہ کے لیے یہ بڑی بہت بڑی بات ہو. ورنہ ڈیڑھ, آپ دیکھ لیجئے کہ 1.5 بلین کی نیشن, یہ اگر ساری چلی جائے چائنا کے ساتھ اور رشیا کے ساتھ, تو آپ دیکھ لیجئے کہ یہ انٹرنیشنل ٹریڈ, ایک نئی کرنسی جو کہ ریزرو کرنسی کے طور پہ استعمال ہو سکے, اور ایک نیا سسٹم فائنینشل سسٹم جس میں کہ آپ ٹریڈنگ کر سکیں, وہ جو ٹرانزیکشن کرنے کے لیے سسٹم ہے وہ انڈیا کے بغیر بنے گا نہیں کبھی. اور اگر امریکہ اس کو نیوٹرل بھی رکھ لے تو امریکہ کو فائدہ ہوگا کہ یہ جو سینکشن اس نے لگائی ہوئی ہے رشیا چائنا پہ وہ کسی حد تک افیکٹو رہیں. تو اس وجہ سے میں یہ سمجھتا ہوں کہ امریکہ اپنے مفادات کی وجہ سے یہ پرواہ نہیں کر رہا, اور ان کو اجازت دی بھی ہے کہ ٹھیک ہے رشیا سے آپ ٹریڈ کر لیں, اور روک بھی نہیں سکتے. دیکھیں رشیا نے, انہوں نے انڈیا نے اور امریکہ نے نیوکلیئر کوآپریشن کا اگریمنٹ کیا 2005 میں پروپوز کیا, اور 2008 میں انہوں نے دستخط کر دی. اس کے بعد جو ریئیکٹرز انڈیا نے, ایکچولی انڈیا نے 30 ریئیکٹر لگانے تھے, جس کی وجہ سے یہ ساری بات ہوئی کہ امریکہ نے ان کو آفر کیا یہ نیوکلیئر کوآپریشن کا اگریمنٹ. اگریمنٹ امریکہ کے ساتھ کیا, اور ریئیکٹر جو ہیں وہ انہوں نے فرانس اور رشیا سے لیے.
بالکل جی,
وہ دیکھتے رہ گئے امریکی. تو بات یہ ہے کہ انڈیا اپنی پوزیشن کو, اپنی اکانومی کے اسٹیٹس کو, اپنے ملک کے آبادی کے لحاظ سے جو اسٹیٹس ہے اس کو وہ پوری طرح ایکسپلائٹ کرتا ہے. اور یہ میں سمجھتا ہوں اس کی ایک اپنی ویلیو ہے, جو کہ چائنا بھی چاہے گا کہ ان کا ساتھ دے انڈیا, اور امریکہ بھی چاہے گا کہ ان کا ساتھ دے, تو وہ دونوں سائڈ سے ایکسپلائٹ کرتا ہے.
بہت شکریہ سر. آپ سے میرا فورتھ لاسٹ کوشچن ہے, کیونکہ یہ رو آف دا کوشچن. ابھی آپ نے برکس کا ذکر کیا, تو کیا فرمائیں گے آپ مجھے برکس کے سوال کے ساتھ میں پوچھا چاہتی ہوں. اس سے پہلے بھی ایک صورتحال ایسی آئی تھی کہ پاکستان ہیڈ ایکول چانس کہ وہ رشیا کو جوائن کرتا, مگر الٹیمیٹلی پاکستان نے فیورز امریکہ سے لیے, اور اس کی ہم نے بڑی قیمت بھی چکائی پاکستان نے. اب پھر ایک دفعہ صورتحال آئی کہ ٹینشن آئی اور پھر ہمارے پاس تھا کہ ہم رشیا کی طرف جھکیں, مگر دین اگین وی آر فورس ٹو موو ٹوورڈز امریکہ. اور امریکہ نے, بلکہ جان بولٹن کا ایک انٹرویو سی این این کے اوپر آیا بھی ہے جس پہ انہوں نے کیا, اور اس کے علاوہ بھی بہت سارے اور آرٹیکلز بھی واشنگٹن پوسٹ اور نیو یارک ٹائمز میں اور مختلف انٹرویوز میں ہے کہ امریکہ نے دنیا کے مختلف ممالک میں رجیم چینج کی ہے. پاکستان کی نوجوان نسل کو یعنی کوئی صحیح خبر بھی نہیں دی جا رہی, اور پاکستان میں رجیم چینج کروانا کوئی اتنی بڑی بات بھی نہیں. آپ کا کیا خیال ہے کہ اب پھر وہی تھوڑا لوز کرنا اور پھر کھینچ لینا اور پھر نرمی دینا, ڈھیل دینا اور کھینچ دینا, تو ایک دفعہ وہی صورتحال لگ رہی ہے کہ ایک طرف ہمارے پاس چانس ہے کہ رشیا کی طرف جھک جائیں جو ہمارے قریب ہے, تیل بھی لے سکتے ہیں, باقی چیزیں بھی لے سکتے ہیں, ویئر ایز وی آر فورس ٹو موو ٹوورڈز امریکہ اگین. کیا فرمائیں گے اس کے بارے میں کہ وہی تاریخ اپنے آپ کو دہرانے تو نہیں جا رہی؟
دیکھیں, یہ ایک مائنڈ سیٹ ہے ہمارا جو پبلک کا نہیں ہے, لیڈرشپ کا ہے, اور اس کی بہت بڑی وجہ ہے کہ اکثر ہمارے یہ جو لیڈرس ہیں انہوں نے اساسے اپنے مغربی دنیا میں رکھے ہوئے ہیں, اور مغربی دنیا کو ایکزیکٹلی پتا ہے کہ انہوں نے پیسہ کہاں سے لیا, کیسے لائے, اگر وہ چاہیں تو اس کو ان کے اوپر کیسز بنا کے ان کا سب کچھ ضبط کر سکتے ہیں. لہذا یہ کبھی بھی نہیں چاہیں گے کہ ان کے ویسٹرن ورلڈ کے ساتھ تعلقات خراب ہوں, بلکہ یہاں پہ سوچ ان کی ان پولیٹیشنز کی یہ ہوتی ہے کہ اگر ہم نے حکومت کرنی ہے تو ہمیں امریکہ کو خوش رکھنا ہو. حالانکہ یہ ایسی چیز نہیں ہے. مثال کے طور پہ آپ یوں دیکھ لیں, عمران خان نے جب یہ کہا کہ ایک سوال تھا جو ایک جرنلسٹ نے پوچھا, اور وہ کوشچن جو تھا وہ پلانٹڈ کوشچن تھا جس پہ اس نے کہا کہ جناب آپ یہاں پہ بیسز دیں گے امریکہ کو, اور عمران خان نے کہا ایبسولوٹلی ناٹ. اگر عمران خان ایبسولوٹلی ناٹ کی بجائے یہ کہتا کہ جناب یہ پاکستان کے عوام فیصلہ کریں گے یا پاکستان کی پارلیمنٹ فیصلہ کرے,
چوائس آف ورڈز غلط ہو گئی.
آپ صرف اسی کو دیکھ لیجئے کہ اگر یہ کہتا کہ پاکستان کی پارلیمنٹ اس پہ فیصلہ کرے گی اور پارلیمنٹ کہتی ہے کہ جناب ہم بیسز نہیں دیں گے, تو امریکہ یا کوئی اور آپ کو پوچھ سکتا ہے, آپ کو آپ کے اوپر انگلی اٹھا سکتا ہے کہ آپ کے 22 کروڑ لوگ جو ہیں ان کے ریپرزینٹیٹو کہہ رہے ہیں کہ نہیں دینے.
صحیح.
تو بات یہ ہے کہ یہاں پہ جب آپ پسلہ اس قسم کے سارے کام کرتے ہیں,
صحیح,
تو پھر آپ مجبوری بن جاتی ہے کہ آپ اپنے مفادات کے لیے امریکہ کے سامنے چھوٹیں. یہ رجیم چینج کا شاخسانہ جو ہے یہ ایبسولوٹلی ناٹ سے میرے نقطہ نگاہ سے وہاں سے شروع ہوا.
صحیح.
اور یہ عمران خان کی بہت بڑی غلطی تھی کہ وہ ایک ڈپلومیٹک جواب نہیں دے سکا. ڈپلومیسی کی فیلڈ میں اس نے بڑا ایک کہہ لیجیے غلط قسم کی لینگویج استعمال کی.
He's a straightforward man which is diplomatic. بہت ساری چیزیں ہیں جو ڈپلومیٹک وے کے ساتھ چلتی ہیں سر. میں
فیصلہ کرے گی
جی سر, اور واقعی اگر عوام کو لے آتے تو پھر عوام کے سامنے تو سر جھکانا ہی پڑتا ہے. سر ابھی اپنے بلکہ یہ کہا کہ اگین وہی المیہ کہ ہم صحیح بات کر کے اپنی عوام کو کانفیڈنس دے کے آگے نہیں لے کے چلتے. آج آپ نے بھی ذکر کر دیا, میں نے بڑی دفعہ سٹینڈ لیا, بتیرے پاکستان کے پولیٹیشنز نے آ کے مجھے سوال بھی کیا, یہ آپ کہاں سے بیسز کا ذکر آ رہی ہیں؟ نہ امریکہ نے کبھی بیسز مانگے. امریکہ نے ڈیفینیٹلی بیسز مانگے تھے, اس سے پہلے بھی امریکہ کے پاس بیسز رہے تھے, ابھی آپ نے ذکر کیا. سر برکس کا میں ذکر کرتی ہوں, ابھی ریسنٹلی برکس کی میٹنگ ہوئی ہے, کیا آرمی کو اس بات کا غم نہیں ہے کہ کیا ایسی غلطی کی کہ ہم سی پیک کو بھی سپورٹ نہ کر سکے؟ اور اگین سوشل میڈیا کو بلیم کرتی ہوں کہ آج سوشل میڈیا پہ کہہ رہا جی کیونکہ سری لنکا ڈیفالٹر ہوا بیکاز اس نے اپنی پورٹس دی تھیں, اس کو سزا دی گئی چائنا کے ساتھ ملنے کی. آئی ڈونٹ تھنک سو, وہاں کے کرپٹ لیڈرز تھے, پیسہ لے کے گئے. دس از مائی انالیسز, آئی لک فارورڈ فار یور ورڈز. مگر کیا آرمی کو یا ہمارے جو افراد ہیں ان کو اس بات کا احساس نہیں کہ چائنا جس نے ہر لمحے ہر مقام کے اوپر پاکستان کو سپورٹ کیا ہے, پاکستان کے ساتھ کھڑا ہوا ہے, ہماری شاہراہ ریشم تک پہنچنے کے لیے کشمیر ہمارے لیے بڑا امپورٹنٹ ہے, تو चाइना ने ब्रिक्स की मीटिंग में पाकिस्तान को क्यों इनवाइट नहीं किया? बिकॉज ऑफ अनस्टेबिलिटी ऑफ बिकॉज ऑफ द पॉलिटिकल अनस्टेबिलिटी?
नहीं, वहां पे इंडिया ने ऑब्जेक्ट किया. एक्चुअली वहां इनके जो रूल्स हैं वो यही हैं, और अक्सर जगहों पे ऐसे ही हैं. जैसे आप न्यूक्लियर सप्लायर्स ग्रुप को देख लें, वहां भी अगर एक भी मुल्क कोई एतराज कर दे, यानी जो ऑलरेडी मेंबर कंट्रीज हैं, इनके है ना फाउंडिंग मेंबर्स हैं
जी सर,
तो वो में से एक भी कोई एतराज कर दे तो आपको वो नहीं बुला सकते आप उनको. तो वहां इंडिया ने एतराज किया तो इनको पाकिस्तान को उन्होंने एक्सक्लूड कर दिया. लेकिन ये है कि किसी न किसी वक्त पे ये इनको इंक्लूड करना होगा. उसकी बुनियादी वजह यह है कि ब्रिक्स को अगर आपने इफेक्टिव करना है
जी सर,
तो उसमें एक्सपेंशन की जरूरत है, एक्सपेंड करना पड़ेगा. और जिस तरह इन दोनों मुल्कों को शंघाई प्रोसेस में शामिल किया था, शंघाई अरेंजमेंट में इंडिया और पाकिस्तान दोनों को इकट्ठे इन्होंने शामिल किया था, ब्रिक्स में भी शामिल किया जाएगा. हाँ, हमारी इस वक्त इकोनॉमी इतनी पोजीशन में नहीं है कि हम ब्रिक्स में कोई अच्छी तरह पार्टिसिपेट कर सकें. उसके लिए जरूरी है कि आपकी इकोनॉमी कम से कम कर्जों से तो कुछ निजात हो उसको, और फिर आप उसमें पार्टिसिपेट कर सकें किसी न किसी तरह. तो ब्रिक्स में मेरा ख्याल है कि किसी वक्त पे आके होगा सही. और जहां तक ये ताल्लुक है कि चाइना को हमने कोई नाराज किया, ऐसा नहीं है. चाइना के साथ हमारे जो इंटरनेशनल एग्रीमेंट हैं, जो पीएमएलएन के वक्त में हुए, खास तौर पे पावर जनरेशन के लिए जो यहाँ पे टैरिफ वगैरह तय किए गए, वो एक्सपेंसिव हैं काफी. और इमरान खान ने अपने वक्त पे नेगोशिएशंस करके पाकिस्तानी पावर प्लांट वाले ओनर्स जो हैं उनसे टैरिफ कम करवाया था, उनसे रिडक्शन करवाई थी रेट्स में, ताकि हमारे सर्कुलर डेट वगैरह कम. लेकिन उन लोगों ने यह भी कंडीशन रखी थी कि आप बाकी भी चाइनीज प्लांट्स को भी, उनको भी कहें कि जी वो भी काम करें. वो इस वक्त सबसे महंगी बिजली दे रहे हैं. उस आके मामला थोड़ा रुका था क्योंकि चाइनीज का ये ख्याल था कि ये इंटरनेशनल एग्रीमेंट है, इनमें तब्दीली नहीं की जा सकती. पाकिस्तान अपने मफाद के लिए तब्दीली चाहता था, ताकि बिजली जिस तरह पाकिस्तानी पावर प्लांट से हम सस्ती लेनी शुरू की अभी हमने निगोसिएशंस करके, इसी तरह चाइनीज वाले प्लांट से भी ली जाए. तो वो मेरा ख्याल है कि एक रुकावट बनी जिससे कुछ गलतफहमियां भी पैदा हुई. उस वक्त के जो लीडर्स थे, मियां नवाज शरीफ वगैरह इनके टोला, इन्होंने क्यों महंगे एग्रीमेंट किए, क्यों इन्होंने ये से क्वेश्चन विच नीड्स टू बी अटेंडेड टू, कि कोई किसी ने किकबैक्स तो नहीं ली इसमें या क्या किया है. सो ये एक ऐसा मसला है जिसकी वजह से चाइनीज ने आगे इन्वेस्टमेंट वगैरह के मामले में थोड़ा हाथ खींचा था, क्योंकि इंटरनेशनल एग्रीमेंट अगर एक दफा आप कर लें और फिर उसमें तब्दीलियां भी मांगे तो आमतौर पे ये दूसरे मुल्क में वो इन चीजों को फिर तरजीह नहीं देते या इसके ऊपर वो इत्तेफाक नहीं करते. तो ये मसला हमारा रहा उनके साथ.
सर बहुत शुक्रिया. आपने भी कहा कि अगर एक भी मेंबर जो ग्रुप का होता है अगर वो एतराज करे तो किसी को इनवाइट नहीं किया जा सकता. मुझे याद पड़ता है सुषमा स्वराज, हालांकि ये मुस्लिम कंट्रीज की जो एक ऑर्गेनाइजेशन है, इंडिया उसका रुकम नहीं है, मगर जब यूएई ने बुला लिया था सुषमा स्वराज तो पाकिस्तान कुछ भी नहीं, शाह महमूद कुरैशी सिर्फ यही कर सके थे कि गए नहीं थे तो कुछ भी नहीं कर सका. मगर ऑफकोर्स इंडिया इज स्ट्रांग इन दिस एंड दे वो अपने जो मौकफ
किया था, लेकिन यही कही उनकी बदमाशी थी, वरना तो पाकिस्तान के एतराज के बाद उनको बुलवाना नहीं चाहिए था.
जी सर. सर ये अब आपने, हम उसी साइड पे निकल गए कि U2 वो क्या I2U2 जो है एक ऑर्गेनाइजेशन बनी है, और अब्राहम एकॉर्ड भी जो चल रहा है, तो इट्स अगेंस्ट ईरान एंड दिस इज यूनाइटेड अरब अमारात है, यूनाइटेड स्टेट्स है, रशिया है, इसराइल है और इंडिया है. ये चार ममालिक हैं जिसमें ये स्पाई भी करेंगे, ये इकट्ठे मिलके काम भी करेंगे. जिक्र तो ईरान का होता है मगर ऑफकोर्स ईरान और चाइना दीज आर द गुड टू कंट्रीज, और पाकिस्तान इसमें पिसेगा. कुछ फरमाएंगे I2U2 के बारे में आप?
देखिए जी, I2U2 जो है ये बुनियादी तौर पे अभी तो इन्होंने इन्वेस्टमेंट वगैरह के लिए उसको एक्टिवेट किया है, और भारत में इन्वेस्टमेंट हो रही है उसमें. एग्रीकल्चर साइड पे भी $2 बिलियन इन्वेस्ट करेगा यूएई. उसके अलावा ये जो ग्रीन एनर्जी है उसके लिए वो भी भारत में कर रहे हैं, इन्वेस्टमेंट जो है वो भारत में करने की कोशिश की जा रही है, भारत उससे फायदा उठाएगा भरपूर। लेकिन इसराइल का मसला ये नहीं है। इसराइल अगर यहां मिडल ईस्ट में आपको नजर आएगा या अरेबियन सी में नजर आएगा तो इसराइल तो अल्टीमेटली ईरान के खिलाफ करेगा।
सही।
लेकिन ईरान का कंसर्न, मैं बड़ा हैरान होता हूं कि ईरान इन चीजों के ऊपर क्या बाकी सीरियस है, वो उसको इतनी वक्त देता है। आप देखिए कि ईरान के भारत के साथ बड़े करीबी ताल्लुकात, और भारत जो है वो अमेरिका का भी स्ट्रेटजिक पार्टनर है और वो स्ट्रेटजिक पार्टनर इसराइल का भी है।
कमाल है सर।
ये ईरान को इसमें घाटा, इसमें नुकसान ही नुकसान है। वो ऐसे कि ईरान ने इंडिया को न सिर्फ करीबी ताल्लुकात है बल्कि अपने मुल्क में जगह दी हुई है, और वो यहां पे इनके पोर्ट्स वगैरह मैनेज करते हैं, एक रोड स्ट्रक्चर भी बना रहे हैं अफगानिस्तान के साथ लिंक देने के लिए, इंडियन इन्वेस्टमेंट है। रिपोर्ट्स ये थी कि ईरान के अंदर जो ईरानी साइंटिस्ट मारे गए, जिनको इजरायलियों ने मारा सैटेलाइट के जरिए वेपन फायर करके या जो भी, उसमें जो कहते हैं कि इंटेलिजेंस इंफॉर्मेशन इंडिया ने दी उनको, इसराइल को,